بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين، سيدنا ونبينا وحبيبنا وشفيعنا محمد وآله وأصحابه أجمعين. أما بعد، فعن أنس رضي الله تعالى عنه قال: قال النبي صلى الله تعالى عليه وسلم: المرأة إذا صلت خمسها وصامت شهرها وأحسنت فرجها وأطاعت بالها فلتدخل من أي أبواب الجنة شاءت. ایک حدیث ہے، حضرت انس رضی اللہ تعالیٰ عنہ جو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے خادم، جنہوں نے 10 سال حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کی خدمت کی، وہ اس روایت کے نقل کرنے والے ہیں، فرماتے ہیں کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا کہ عورت جب 5 وقت کی نماز پڑھ لے اور مہینے کے رمضان کے روزے رکھ لے اور اپنی شرمگاہ کی حفاظت کر لے اور اپنے شوہر کی اطاعت اور فرما برداری کر لے تو جنت کے جس دروازے سے چاہے داخل ہو جائے. عورتوں کے لیے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے بہت آسان نسخہ جنت کے داخلے کا بیان فرما دیا. جس نماز اپنی جگہ پر بڑی اہمیت رکھتی ہے اور اسلام میں اس کا مقام بڑا اونچا ہے، خود نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کا ارشاد حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہما نقل فرماتے ہیں، مسند بزار میں ہے، فرماتے ہیں: لا دین لمن لا صلاۃ لہ وموضع الصلاۃ فی الدین کموضع الراس من الجسد. کہ جو آدمی نماز نہ پڑھے اس کے اندر دین نہیں ہے. دین اسلام میں نماز کا مقام اور اس کی حیثیت وہی ہے جو آدمی کے جسم کے اندر سر کی ہوا کرتی ہے، کہ اگر سر کاٹ لیا جائے تو انسان باقی رہتا نہیں، تو نماز اگر نہ ہو تو پھر وہ اسلام پر قائم نہیں رہتا. حضرت جابر رضی اللہ تعالیٰ عنہ کی روایت مسلم شریف کے اندر ہے: بین العبد و بین الاسلام ترک الصلاۃ، کیا بندے اور اسلام کے درمیان نماز کے چھوڑنے ہی کا فاصلہ ہے، کہ اگر آدمی نماز چھوڑ دے سمجھ جاؤ بین الکفر، بندے اور کفر کے درمیان نماز چھوڑنے ہی کا فاصلہ ہے، نماز چھوڑی آدمی کفر کے اندر داخل ہو جائے گا. اور حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی روایت ہے، نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا: لا صام فی الاسلام لمن لا صلاۃ له، کہ جو آدمی نماز نہ پڑھے اسلام کے اندر اس کا کوئی حصہ نہیں. بلکہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نماز کو دین کا بنیادی ستون قرار دیتے ہیں. حضور صلی اللہ علیہ وسلم کا ارشاد ہے: الصلاۃ عماد الدین، من اقامها فقد اقام الدین ومن هدمها فقد هدم الدین. کہ نماز دین کا بنیادی ستون ہے. عماد عربوں میں عام طور پر جو ہے خیمے لگانے کا دستور اور رواج تھا. خیمہ آپ نے دیکھا ہوگا، خیمے کے بیچ کے اندر ایک ستون لگایا جاتا ہے، وہ اسی کے اوپر پورا خیمہ قائم ہوتا ہے. اگر وہ ستون جو ہے ہٹا دیا جائے تو پورا خیمہ جو ہے ختم ہو جائے گا. تو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم گویا پورے دین اسلام کو ایک خیمے سے تعبیر کرتے ہیں، اور اس کا بنیادی ستون جو ہے وہ نماز ہے. جو آدمی نماز پڑھے گا گویا اس نے دین کو قائم کیا، باقی رکھا، اور جس آدمی نے نماز کو چھوڑا اس نے دین کو ڈھے دیا، ختم کر دیا. تو بہرحال کہنے کا مقصد یہ ہے کہ نماز جو ہے وہ بڑی اہمیت کی حامل ہے اور ساری برکات کا مجموعہ ہے. ضرورت اس بات کی ہے کہ ہمارے گھر جو ہیں نمازوں سے آباد ہوں، خاص کر کے اس اہم مسئلے کو حل کرنا یہ عورتوں کے ہاتھ کے اندر ہے. عورتیں اگر اس کا اہتمام کر لیں اور نماز کا اپنے آپ کو عادی بنا لیں تو میں سمجھتا ہوں پورا گھر نمازی بن جائے گا ان کی وجہ سے. خاص کر کے بچوں کا مزاج, گھر کے چھوٹوں بڑوں کا مزاج نماز کا ہو جائے گا تو نماز کی طرف خاص طور پر توجہ دینے کی ضرورت ہے. اور نماز کے لیے بھی ضرورت اس بات کی ہے کہ نماز کو جس انداز سے پڑھنے کا شریعت مطہرہ نے حکم دیا ہے, اس کے تمام فرائض, واجبات, سنن, مستحبات, آداب اور تمام حقوق اور حدود کی رعایت کرتے ہوئے اس کا بھی اہتمام ہونا چاہیے. اس لیے کہ قرآن پاک میں جہاں کہیں بھی نماز کا حکم دیا گیا ہے تو جو لوگ عربی پڑھے ہوئے جانتے ہیں یوں نہیں کہا گیا صلو کہ نماز پڑھو, بلکہ جہاں کہیں بھی حکم دیا گیا اقیم الصلاۃ, نماز کو قائم کرو. حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں اقامت صلاۃ کا مطلب یہی ہے کہ آدمی نماز کو اس کے فرائض و واجبات, سنن و مستحبات, آداب, ہر چیز کی رعایت کرتے ہوئے پڑھنے کا اہتمام کرے. حضرت عمر رضی اللہ تعالیٰ عنہ نے اپنے دور خلافت کے اندر اپنے تمام گورنروں کے نام ایک فرمان جاری کیا تھا جس کو حضرت امام مالک رحمۃ اللہ علیہ نے اپنی کتاب موطا میں پہلا ہی باب, باب و وقوت الصلاۃ جو قائم کیا ہے اس میں اس کا کچھ حصہ نقل فرمایا ہے کہ حضرت عمر رضی اللہ تعالیٰ عنہ اپنے ماتحت حکمرانوں کو فرماتے ہیں انّا اہم اموركم عندي الصلاۃ من حفظها وحافظ عليها حفظ دينه ومن زيها فهو لما سواها ازيا, کہ میرے تمہارے تمام کاموں میں یعنی دینی امور میں سب سے زیادہ اہمیت کا حامل میرے نزدیک جو ہے وہ نماز والا کام ہے. جس آدمی نے نماز کی حفاظت کی اور اس کے اوپر پابندی کی, حفظہ کا مطلب یہ ہے کہ نماز کو اس کے تمام فرائض, واجبات, سنن, آداب, مستحبات کی رعایت کرتے ہوئے پڑھا, اور جب تک کہ اس طرح پڑھنے کا اہتمام نہیں کیا جائے گا وہاں تک نماز کی حقیقت حاصل نہیں ہوگی. قرآن پاک میں نماز کو فلاح کا ذریعہ قرار دیا گیا ہے لیکن ایک شرط کے ساتھ, قد افلح المؤمنون الذین هم فی صلاتهم خاشعون, کہ ایمان وہ ایمان والے فلاح یاب اور کامیاب ہیں جو اپنی نماز کو خشوع کے ساتھ پڑھنے کا اہتمام کرتے ہیں. اور یہ خشوع جو ہے جب تک کہ حضرات فقہا نے نماز کے سلسلے میں اپنی کتابوں میں جو تفصیلات لکھی ہیں, ہم لوگوں نے ایک تو یہ کہ خشوع کو کوئی اہمیت نہیں دی, بہت سے تو وہ ہیں سالہ سال سے بلکہ زندگی ختم ہونے کے قریب آئی لیکن خشوع اپنی نماز میں اگر نہیں ہے تو اس کی کوئی پرواہ بھی نہیں, نماز کے اندر دھیان نہیں لگتا تو اس کا کبھی خیال نہیں آیا, اس کا کبھی نوٹس نہیں لیا کہ میں اپنی اس نماز کے لیے کوئی محنت کروں. میں کہا کرتا ہوں کہ اگر کسی کوئی آدمی کھانا کھاوے اور کھانے میں لذت کا احساس نہ ہو دو تین روز تک اگر یہ کیفیت رہے تو آدمی بے چین ہو جاتا ہے, اور بے چین ہو کر ڈاکٹر یا حکیم کے پاس جا کر یوں کہتا ہے ڈاکٹر صاحب دو دن ہو گئے, تین دن ہو گئے کھانا کھا رہا ہوں لیکن ایسا معلوم ہوتا کچھ پتہ ہی نہیں چلتا, کوئی لذت ہی حاصل نہیں ہوتی. اور پھر اس کا علاج کرانے کے لیے آپ چاہیں تو جتنی رقم لے لیجئے لیکن میری اس بیماری کا علاج کیجیے, بغیر لذت کا کھانا دو دن تین دن تک کے لیے ہمیں گوارا نہیں. لیکن نماز جو ہے اس طرح کی بغیر خشوع کی زندگی پڑھ سے پڑھتے چلے آ رہے ہیں لیکن کبھی اس میں خشوع پیدا کرنے کے لیے جس نوع کی محنت کرنی چاہیے اس کی طرف توجہ نہیں. تو بہرحال نماز جو ہے اس نماز کے اندر خشوع پیدا کرنا بہت ضروری ہے, اور اس کے لیے اولین شرط یہ ہے کہ حضرات فقہا نے نماز کے لیے جو ساری تفصیلات لکھی ہیں پہلے تو ہم اپنی نماز کو, ہمارا حال کیا ہے کہ چونکہ ہم مسلمان گھرانے میں پیدا ہوئے تو بچپن ہی سے جب کچھ بڑے ہو جاتے ہیں اس لائق ہو جاتے ہیں کہ نماز کو سمجھ سکیں تو ماں باپ نماز کا طریقہ بتلا دیا کرتے ہیں اور نماز پڑھنے کے لیے گویا آمادہ کرتے ہیں. تو بچپن سے ماں باپ کی طرف سے جو طریقہ بتلایا گیا تھا بہرحال انہوں نے تو مکمل ہی بتلایا تھا لیکن ہم بچپنے کی وجہ سے اس طریقے کو کما کہو ادا کرنے کے معاملے میں ہماری طرف سے بہت ساری کوتاہیاں ہوتی ہیں. تو ہم اس وقت سے جس طرح کی نماز پڑھ رہے ہیں بس وہ چل رہی ہے. اب اس کے بعد ہمارا حال یہ ہے کہ ہمارے جیسے ہمارے طلبا ہیں مدرسوں میں داخلہ لیتے ہیں, طالبات ہیں مدرسوں میں داخلہ لیتی ہیں, اور نصاب کے اندر جو ہے بےشمار کتابیں پڑھی پڑھائی جاتی ہیں جس میں نماز کی ساری تفصیلات سب پڑھے گی, لیکن کبھی یہ خیال نہیں آتا کہ ہم اپنی نماز کا موازنہ کریں, یہ ہم جس نماز کو ادا کر رہے ہیں وہ اور یہ جو ہمیں کتابوں میں پڑھائی جا رہی ہے کیا وہ اس کے مطابق ہے یا نہیں. میں کہا کرتا ہوں کہ بھائی آج کل ایک عام مزاج رینوویشن کہ گھر کے اندر ایک دو سال ہو گئے کہ رینوویشن کرو, پینٹ اس کا رنگ بدلوائیں گے, اس کا فرنیچر ٹھیک کریں گے, یہ کریں گے, لیکن نماز بس وہ بچپن سے جو پڑھتے چلے آ رہے ہیں کبھی نماز کے رینوویشن کا خیال آتا نہیں ہے ہمیں. حالانکہ ضرورت ہے اس کا مذاکرہ کیا جائے باقاعدہ. میں اپنی بیٹیوں بہنوں سے ضرور کہوں گا کہ اپنے گھروں کے اندر نماز کا مذاکرہ کرو, ہفتے میں ایک یا دو دن ایسے ہونے چاہیے کہ گھر کے تمام عورتیں بڑے جو ہیں ماں بیٹیاں بہوئیں اور پوتیاں نواسیاں سب بیٹھ کر کے نماز کا مذاکرہ کریں. مجھے یاد ہے ہمارے بچپن میں ہمارے والد صاحب رحمۃ اللہ علیہ کا بڑا اچھا معمول تھا, کھانے کا جب وقت آتا تھا تو دسترخوان کھانا لگانے سے کچھ پہلے بچھوا دیا کرتے تھے, دسترخوان لگنے کے بعد سب بچے بیٹھ جائیں تو پہلے ساری نماز سب کی سنتے تھے, وہ سب یہ درس ختم ہو اس کا اب کھانا نکالو, تو یہ خاص معمول. اگر ایسا اہتمام کیا جائے کہ ہفتے میں ایک دو مرتبہ نماز کا اس طرح مذاکرہ ہو تو انشاءاللہ نماز کے اندر جو کمیاں ہیں جو کوتاہیاں ہیں اس کا احساس بھی ہوگا. بہت سی کوتاہیاں ایسی ہوتی ہیں کہ بچپن سے چلی آ رہی ہیں لیکن مذاکرہ نہ ہونے کی وجہ سے اس کی طرف توجہ نہیں. ہمارے یہاں رمضان کے اندر اعتکاف کے اندر نماز کا مذاکرہ کرنے کے لیے بھی ایک مخصوص وقت رکھا گیا. ایک صاحب ایک بڑے مولانا ایک مرتبہ آئے تھے, کہنے لگے کہ میرے زندگی میں پہلی مرتبہ اس میں شریک ہوا, مجھے اپنی غلطی کا احساس ہوا جس کا میں بچپن سے شکار تھا لیکن مجھے اس کی طرف دھیان نہیں تھا. تو حقیقت تو یہ ہے کہ اپنی نمازوں کو درست کرنے کے لیے میں اس کا اہتمام ہو گھر کے اندر گھر کی جو بڑی ہیں وہ بیٹھ کر کے اپنی دوسری تمام گھر کی بستورات کو بچیوں کو بہوؤں کو پوتیوں نواسیوں کو بٹھا کر کے جو ہے نماز کا اس طرح مذاکرہ ہو, نماز میں پڑھی جانے والی دعائیں صورتیں صحیح طریقے سے ادا کر کے اس کو ایک دوسرے کو سنانے کا اور اسی طرح پڑھ کر کے اس کا طریقہ بتانے کا اہتمام کیا جائے تاکہ ہماری نمازیں جیسی ہیں ہونی چاہیے اس طرح ادا کرنے کا ہم ایک ذرا سی کمی اور کوتاہی کی وجہ سے بہت ساری برکات سے آدمی محروم ہو جاتا ہے. ہمارے حضرت مفتی محمود حسن صاحب نور اللہ مرقدہ کے یہاں مجلس وہاں دیوبند میں حضرت مسجد چھتہ میں قیام پذیر تھے, عصر کے بعد مجلس ہوا کرتی تھی, طلباء دارالعلوم دیوبند کے ہمیشہ حضرت کے یہاں مجلس میں حاضری دیا کرتے تھے اور حضرت کا مزاج ایسا تھا طلباء کے ساتھ ایسی بے تکلفی اختیار کرتے تھے کہ کوئی بھی طالب علم کیسا ہی سوال کرنے میں کوئی شرم محسوس نہیں کرتا تھا, بس بے تکلف سوال کر لیا کرتا تھا اور حضرت کا مقصد بھی یہی ہوتا تھا کہ ان کو پوچھنے میں کوئی باک نہ ہو. تو بارہ ایک مرتبہ ایک طالب علم نے سوال کیا کہ حضرت یہ پانی کے اندر وضو کے اندر اگر اسراف ہو تو اس کا کیا نقصان ہے. حضرت نے جواب میں فرمایا کہ بھائی وہ نہ مکروہ ہے. تو حضرت حافظ طیب صاحب دامت برکاتہ ابھی بھی حیات ہیں, حضرت شیخ الاسلام مولانا سید حسین احمد صاحب مدنی رحمۃ اللہ علیہ سے پڑھے ہوئے دورہ پڑھے ہوئے اور حضرت کے خلفاء میں سے ہیں, وہ بھی حضرت کی مجلس میں ہمیشہ پابندی سے تشریف لایا کرتے تھے اور کوئی طالب بہت سی مرتبہ بعض طلبا سوال خود کرنے کے بجائے حافظ صاحب کو کہہ دیتے اور حافظ صاحب جو ہے اس کے سوال کو حضرت کے سامنے پیش کرتے تھے. بہت سی مرتبہ کوئی آدمی اپنا سوال کما حقہ پیش نہ کر سکا ہو تو حافظ صاحب اپنی طرف سے اس کو ذرا اور واضح کر کے, تو جب حضرت نے یہ جواب دیا تو حافظ صاحب نے عرض کیا حضرت یہ تھوڑا پوچھ رہا ہے کہ اسراف کا حکم کیا ہے, وہ تو یہ پوچھ رہا ہے کہ اسراف کا نقصان کیا ہے. تو حضرت نے جواب میں فرمایا کہ وضو کے اندر اگر اسراف ہو تو اس کا نقصان یہ ہے کہ اس کی وجہ سے نماز کا خشوع ختم ہو جاتا ہے. اب دیکھیے ہم ویسے مسئلہ تو پڑھتے ہیں کہ اسراف وضو میں کیا ہے مکروہ ہے, ویسے تو جو ہم مسجدوں میں اور جہاں اوقاف کے پانی ہیں وہاں وضو کرتے ہیں تو وہ تو دور مختار میں مسئلہ یہ بھی لکھا ہے کہ اس سے جو اسراف ہوتا ہے وہ تو حرام ہے, اس لیے کہ وہاں اتنا ہی پانی استعمال کرنے کی اجازت دی جاتی ہے جس سے ہمارا وضو ہو جائے. تو بہرحال میں نے دیکھا ہمارے حضرت مفتی صاحب رحمۃ اللہ علیہ کو کہ وہاں نل لگے ہوئے, کبھی میں نے حضرت کو نل سے وضو کرتے ہوئے نہیں دیکھا. نل ہوئے پھر بھی حضرت اپنا لوٹا لے کر کے آتے تھے, لوٹا پانی سے بھرتے تھے اور وہیں نالی جہاں ہوتی تھی وہاں بیٹھ کر لوٹے سے وضو کرتے تھے. حضرت مولانا عبدالحق صاحب نور اللہ مرقدہ کے یہاں ہردوئی میں بھی معمول دیکھا, हजरत यहाँ किसी को भी नल पर वुजू करने की इजाज़त, टंकियों के पास लोटे रखे रहते थे, लोटे में पानी लो और वुजू करो, आदमी लोटे से वुजू करेगा तो उस लोटे में कुछ ना कुछ बच जाएगा, और अगर नल से करेगा कितनी एहतियात बरते तो भी तीन चार लोटे तो कहीं गए ही नहीं। तो बहरहाल मैं तो ये बतलाना चाहता था कि वैसे कहने को तो एक छोटा सा ये था कि भाई शराब मकरूह है, लेकिन हम उमूमन ऐसा वजू करते हैं जिसमें पानी ज़रूरत से ज़्यादा इस्तेमाल होता है, नतीजा होता है कि उसकी वजह से नमाज की जो रूह है ख़त्म हो जाती है। तो बहरहाल मेरे कहने का हासिल तो सिर्फ ये था कि जितनी भी किताबों में नमाज के मकरूहात, मुस्तहबात, आदाब वगैरह बतलाए जाते हैं उनकी तरफ भी ख़ास तौर पर तवज्जो देने की ज़रूरत है। और आपने फ़ज़ाइल नमाज के अंदर पढ़ा होगा कि एक आदमी ख्वाब में देखा, एक हसीन औरत देखी लेकिन जो है वो अंधी थी, ताबीर पूछी गई तो कहा वो नमाज, ताबीर देने वाले ने पूछा तुम नमाज आँख बंद करके पढ़ते हो, तो कहा हाँ। तो मालूम हुआ हालांकि नमाज के अंदर आँख का खुला रखना कोई फ़र्ज वाजिब ये नहीं है, खाली आदाब में से है, लेकिन एक अदब को छोड़ने का नतीजा ये हुआ कि गोया नमाज के अंदर उसको मुतनब्बेह किया गया। तो मैं बतलाना ये चाहता हूँ कि हमें अपनी नमाजों को दुरुस्त करने के लिए बार बार इन चीज़ों का मुजाकरा करते हुए उसका उसकी तरफ तवज्जो देने की ज़रूरत है। मैं अपनी बहनों और बेटियों से भी कहूँगा कि वो हर हफ्ते इसके लिए बाकायदा जमा हों और घर की औरतें जमा होकर एक दूसरे की नमाज़ सुने, एक दूसरे की कोताहियों की तरफ मुतवज्जे करें। बहरहाल नमाज का एक माहौल घर के अंदर होना चाहिए, उसका फ़ायदा ये होगा कि घर के जो छोटे बच्चे हैं जो अभी नमाज पढ़ने की उम्र को नहीं पहुँचे उनके अंदर भी नमाज का मिजाज बनेगा। आपने देखा होगा कि माँ नमाज पढ़ती है, उसका 2-3 साल का बच्चा है, माँ को नमाज पढ़ता हुआ देखकर वो भी जल्दी जल्दी आकर माँ की बराबर में खड़ा हो जाता है, माँ जब रुकू में जाती है तो रुकू में जाता है, जब सद्दे में जाती है, सद्दा आता नहीं वो तो लेट जाता है, लेकिन बहरहाल नखलें उतारता है। बच्चे जो हैं उनकी तरबियत इसी तरह माहौल, तरबियत के मामले में माहौल जो किरदार अदा करता है, बातें और हिदायतें वो किरदार अदा नहीं करती। एक ज़माने में मुझे बड़ा इसका यह रहा, औलाद की तरबियत के सिलसिले में बहुत सारी चीज़ें तो मैं हमेशा गौर करता रहा कि हमारे अकाबिर की किताबें हर मसले के ऊपर बहुत तफसील से हैं, लेकिन तरबियत के मसले के ऊपर इतनी तफसीली किताबें हमारे अगले उलमा की नहीं हैं। अब तो आ रही हैं बहुत सारी तफसीलात के साथ इस दौर के अंदर, कदीम के उलमा की किताबें बहुत कम हैं। तो फिर मुझे ख्याल आया बहुत सोचने के बाद कि दरअसल एक ये अमली चीज़ थी, माहौल अमली चीज़ होने की वजह से उन हजरात ने उसको इल्मी इसमें नहीं डाला। इल्मी में डाला होता तो जैसे हम इल्मी एतबार से बहुत सारी तफसीलात कर डालते हैं लेकिन अमली एतबार से कोरे के कोरे रहते हैं, ऐसा हाल हो जाता। तो बहरहाल ज़रूरत है कि घर में नमाज का माहौल कायम किया जाए और औलाद को नमाज का आदि बनाने के लिए इससे बेहतर कोई नुस्खा नहीं है और उसके बरकात हैं। हमें तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम यहाँ तक तालीम दी, मर्दों तक को तालीम दी कि ये जो नवाफिल हैं वो मस्जिद में अदा करने के बजाय घरों में अदा किए जाएँ। शमाइल के अंदर रिवायत मौजूद है कि एक मरतबा एक सहाबी ने नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम से पूछा कि मैं ये नफल जो हैं वो घर में मस्जिद में पढ़ूँ या घर के अंदर। उन्होंने फरमाया तुम देखते हो मेरा घर मस्जिद से कितना करीब है, दरवाज़ा आपके हुजरे शरीफा का मस्जिद के अंदर खुलता था, तो कहाँ बहुत करीब है। तो हुजूर साहब ने फरमाया मैं ये नफल नमाज घर के अंदर मस्जिद में पढ़ने के बजाय घर के अंदर पढ़ूँ, ये मुझे ज़्यादा पसंद है। तो ये घर में जो नफल नमाज रखी गई उसके जो मुख्तलिफ हिकमतें हैं उनमें से एक हिकमत ये भी है कि बड़े लोग मर्द भी और इसी तरह ये भी घर में जब पढ़ेंगे तो एक तो घर में नमाज का माहौल होगा, नमाज की बरकत होगी, छोटे भी इस नमाज की हैत को देख करके नमाजें सीखेंगे। तो बहरहाल मैं ये अर्ज़ करूँगा कि औरतों को चाहिए खैर ख़ास करके घर की जो बड़ी औरतें हैं उनको ये नमाज के मामले में ख़ास तवज्जो दें। इसीलिए नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने औरतों के लिए जन्नत में ले जाने का जो नुस्खा मुख्तसर सा बताया उसमें पहली चीज़ ये है कि वो पंज वक्ता नमाज का अहतमाम करें। उसके बाद दूसरी चीज़ इरशाद फरमाई व सामत शाह रहा कि रमज़ान के महीने के रोज़े रखे। ये रोज़े बहरा जिस तरह नमाज एक ऐसा फरीज़ा है जो हर एक के ऊपर वाजिब है, यानी मर्द हो या औरत हो, अमीर हो या गरीब हो, शहरी हो या देहाती हो, जैसा भी हो। ज़कात, हज वग़ैरह ये फ़राइज़ तो ऐसे हैं कि उसके लिए कुछ शर्तें हैं, हर आदमी पर ज़कात नहीं होती जो साहिब निसाब हो उस पर ज़कात होती है, हर आदमी पर हज फर्ज़ नहीं होती जो साहिब इस्तेताअत हो उसके ऊपर हज फर्ज़ होती है। लेकिन नमाज और रोज़ा ये दोनों इबादतें ऐसी हैं कि जहाँ बुलूग के हद तक पहुँच गया बच्चा, चाहे वह लड़का हो या लड़की, उसके ऊपर नमाज भी फ़र्ज हो जाती है और रोज़ा भी फ़र्ज हो जाता है। इसीलिए नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने इन दोनों का ख़ास तौर पर तज़किरा फरमाया कि रमज़ान के रोज़े रख ले, और ऐसे रमज़ान के रोज़े जो हैं वो एक दूसरे पहलू से इस माना करके अहमियत रखते हैं कि वो तक़वे का एक निसाब है जो शरीयत मुतहरा ने इंसान की मिजाज साजी के लिए, यानी इंसान को गुनाहों से बचने का आदि बनाने के लिए ये रमज़ान का ये रोज़े का हुक्म दिया गया। वो तो ख़ुद कुरान ही कहता है कुतिब अलैकुम सियाम कमा कुतिब अला लदीना मिन क़ब्लिकुम लअल्लकुम तत्तकून, कि तुम पर रोज़े ऐसे फ़र्ज़ किए गए जैसे तुमसे अगलों के ऊपर फ़र्ज़ किए जा गए थे, ताकि तुम्हारे अंदर तकवा आवे। तो तकवा का मतलब क्या है? तकवा का मतलब यह है कि आदमी अपने आप को अल्लाह ताला की नाफरमानी से बचाए। तकवा कोई रात भर इबादत करने और दिन भर रोज़े रखने का नाम नहीं है, बल्कि तकवा यह है कि आदमी हर छोटी बड़ी मासियत और हर छोटे बड़े गुनाह से अपने आप को बचाने का अहतमाम करे। इंसान को के इसी मिजाज को बनाने के लिए और इंसान के अंदर यही सिफत पैदा करने के लिए कि आदमी अपने आप को अल्लाह ताला की नाफरमानी से बचाने वाला बन जाए, शरीयत मुतहरा ने ये रोज़े फ़र्ज किए हैं कि उन रोज़ों के नतीजों में आदमी के गोया दिमाग के अंदर, दिलो दिमाग में ये तसव्वुर ताज़ा हो जाता है कि हर वक्त वो अल्लाह ताला का इस्तेहज़ार और उसके नतीजे में अल्लाह की नाफरमानी से अपने आप को बचाता है। हज़रत हकीमुल उम्मत नवर अल्लाह उमर कदव फरमाते हैं कैसा ही गुनहगार से गुनहगार और बदकिरदार से बदकिरदार मुसलमान हो, एक मरतबा जब वो नियत कर लेता है कि मेरा आज रोज़ा है, तो रोज़े में क्या होता है? सुबह से लेकर शाम तक आदमी तीन चीज़ों से अपने आप को बचाने का अहतमाम करता है, खाने पीने और अपनी बीवी के साथ अपनी ज़रूरत पूरी करने से, अपनी ख्वाहिश पूरी करने से। तब जब एक आदमी गुनहगार आदमी भी जब ये तय कर लेता है कि आज मेरा रोज़ा है, तो चाहे वो कितनी उसको प्यास लगी हो, घर के अपने कमरे में बैठा हुआ हो, कमरे का दरवाज़ा बंद है, अंदर कुंडी लगी हुई है और कमरे के अंदर फ्रिज में ठंडा पानी जूस मौजूद है, लेकिन वो गुनहगार सारी दुनिया उसको बुरा समझती है, लेकिन वो कभी भी इस हालत में भी पानी पीना गवारा नहीं करेगा। वो जानता है उस वक्त तो उसके दिल में ये ख्याल है कि मैंने जिस ज़ात को खुश करने के लिए और जिसके लिए मैंने रोज़ा रखा है वो मुझे देख रहा है। चुनांचे इसी तसव्वुर की वजह से कभी भी वो पानी को हाथ लगाएगा नहीं। तो गोया हर रोज़ेदार के दिलो दिमाग में ये तसव्वुर ताज़ा रहता है। तो थानवी रहमतुल्लाह अलैह फरमाते हैं कि इसी तसव्वुर को खाली इन तीन चीज़ों तक नहीं, और सुबह सादिक से लेकर गुरु भी आप तीन चीज़ों यानी खाने पीने और शवत पूरी करने तक नहीं, और वो भी खाली सुबह सादिक से लेकर गुरु आफ्ताब तक नहीं, बल्कि इसी तसव्वुर को पूरा दिन पूरी रात और 24 घंटे और हम तमाम चीज़ों से अपने आप को बचाने का कि अल्लाह ताला ने जिन चीज़ों को हरा, ये तो हलाल चीज़ें थी, रोज़े की वजह से उनको मना करार दिया गया, वरना रोज़े के अलावा आम हालात में खाना पीना और अपनी बीवी से अपनी ज़रूरत को पूरा करना हलाल करार दिया गया है। तो आदमी यूँ सोचे कि अल्लाह को राज़ी करने के लिए जब मैंने हलाल से अपने आप को बचाया और इतना अहतमाम किया, तो उसी अल्लाह को राज़ी करने के लिए जिन चीज़ों को उसने मुस्तकिलन हमेशा के लिए, एक महीने के लिए नहीं बल्कि 12 महीने के लिए हराम करार दिया है, उससे अपने आप को क्यों ना बचाऊँ। तो यही तसव्वुर जो है ये कैफियत, इस कैफियत को पैदा करने के लिए शरीयत मुतहरा ने रोज़ा रखा है। तो यूँ समझिए कि रोज़ा जो है तकवे का एक निसाब है, मुख्तसर सा कोर्स है। जब आदमी हकीकत रोज़े की है उसका, फिर रोज़े में आपने फ़ज़ाइल रमज़ान के अंदर पढ़ा होगा कि उलमा ने लिखा है कुतिब अलैकुम सियाम कि तुम्हारे जिस्मों के ऊपर रोज़ा फ़र्ज किया गया, तो अब रोज़ा आँख पर भी फ़र्ज है, कान पर भी फ़र्ज है, ज़बान पर भी फ़र्ज है। रोज़े की हालत में अपनी आँख को, कान को, ज़बान को, दूसरे अज़ा को, उन तमाम कामों से जो अल्लाह की नाफरमानी की हैं बचाने का अहतमाम किया जाए। गोया इसकी वजह से एक कैफियत पैदा होती है। तो औरतों के अंदर भी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जो फरमाते हैं कि अगर वो रोज़ा रख रहे महीने का, यानी मतलब ये कि रोज़े के ज़रिए से ये कैफियत अगर उसके अंदर पैदा हो जाए, तो उस सूरत में शरीयत का जो मकसद है वो हासिल होगा। तो इतनी दूसरी चीज़, تیسری چیز نبی کریم صلی اللہ علیہ وسلم نے فرمائی وہ سنت فرجہا، کہ وہ اپنی شرمگاہ کی حفاظت کرے، عفت اور عصمت، پاک دامنی جس کو کہا جاتا ہے، حیا اور پاک دامنی، اس کو بہت اہمیت دی گئی ہے۔ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے حیا کو جو ہے ایمان کا جڑواں یہ قرار دیا، جڑوی صفت قرار دی گئی۔ یہ دونوں ایسے ہیں کہ اگر ایمان ہے تو یہ حیا، حیا اگر رخصت ہوئی تو اس کے ساتھ ایمان بھی کیا ہو جاتا ہے، رخصت ہو جاتا ہے۔ اور یہ وہ خوبی ہے جس کو نبی کریم صلی اللہ علیہ وسلم نے دعاؤں کے ذریعے سے بھی اللہ تعالیٰ سے مانگنے کی ہمیں تعالیٰ، اللہم انی اسألک الصحة والعفة والامانة، کہ اللہ میں تجھ سے تندرستی اور عفت و پاک دامنی اور امانت کی صفت کا مطالبہ کرتا ہوں۔ تو بہرحال نبی کریم صلی اللہ علیہ وسلم نے اپنی دعاؤں کے ذریعے سے بھی ہمیں اس بات کی طرف متوجہ فرمایا کہ اپنے آپ کو ان فاحش اور برائی کے کاموں سے بچانے کے لیے آدمی اہتمام کرے۔ اور یہ وہ صفت ہے جس کو بنیادی طور پر نبی کریم صلی اللہ علیہ وسلم نے، حضور صلی اللہ علیہ وسلم جن پاکیزہ اخلاق کو سکھانے کے لیے دنیا کے اندر تشریف لائے تھے، ان میں آپ نے اس عفت اور پاک دامانی کو خاص اہمیت دی۔ آپ صلی اللہ علیہ وسلم نے حدیبیہ کی صلح کے بعد دنیا کے مختلف حکمرانوں کے نام یہ دعوت اسلام کے جو خطوط بھیجے، ان میں ایک خط آپ صلی اللہ علیہ وسلم نے ہرقل شاہ روم کے نام بھیجا تھا، وہ واقعہ تو بخاری شریف میں بڑا تفصیلی ہے۔ بارہ اس میں جو عرض کرنا چاہتا ہوں یہ ہے کہ ہرقل نے نبی کریم صلی اللہ علیہ وسلم کی ذات بابرکات کے متعلق جب تحقیق کی اور آپ کے حالات معلوم کیے، تو اس وقت اتفاق کی بات کہ ابو سفیان ہی جو ابھی تک اسلام نہیں لائے تھے، ایک قافلہ لے کر کے شام پہنچے ہوئے تھے، اور انہی سے ہرقل نے کچھ سوالات کیے جن کے جوابات انہوں نے دیے، اور ان کے ان جوابات ہی سے گویا ہرقل نے یہ نتیجہ نکالا کہ یہ نبی برحق ہیں۔ انہی اسی روایت میں آخر میں یہ ہے کہ یہ نبی تم کو کس چیز کا حکم دیتے ہیں، ماذا یامرکم؟ اس کے جواب میں ابو سفیان نے کہا تھا یامرنا بالصلاۃ والصدق والعفاف والصلۃ، یہ نبی ہم کو نماز کا، سچائی کا اور عفت و پاک دامنی کا حکم دیتے ہیں۔ گویا نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی تعلیمات کا خلاصہ آپ کے ایک بہت بڑے دشمن نے اس زمانے کے ایک بہت بڑے بادشاہ کے سامنے جو پیش کیا، اس میں جن چار خوبیوں اور اوصاف کو خاص طور پر بیان کیا کہ جو آپ کی تعلیمات کے اندر بنیادی حیثیت رکھتی ہیں، اس میں عفت اور پاک دامانی کو بھی ذکر کیا۔ شیطان کے سارے کاروبار کی بنیاد جو ہے وہ فحش کے اوپر ہے، بے حیائی کے اوپر۔ تو شیطان جو ہے بے حیائی اور اسراف میں مبتلا کرتا ہے۔ شریعت مطہرہ جو ہے عفت و پاک دامانی اور جو ہے فضول خرچی سے بچنے کا حکم دیتی ہے، اس لیے ضرورت ہے کہ ہم اس کا اہتمام کریں۔ اسی کو نبی کریم صلی اللہ علیہ وسلم فرمایا احسنت فرجہا، اپنی شرمگاہ کی حفاظت کرے۔ اسی عفت اور پاک دامنی کی حفاظت کے لیے شریعت مطہرہ نے پورا ایک نظام حجاب کا، پردے کا، پردہ خالی کوئی کپڑا، کپڑے مخصوص قسم کا کپڑا اپنے جسم پر گھر سے باہر نکلتے وقت ڈال لینا، اس کا نام پردہ نہیں ہے۔ پردہ تو ایک پورا ایک نظام ہے شریعت مطہرہ کا، جس میں شریعت جو ہے عورتوں کو اجنبی مردوں سے اور مردوں کو اجنبی عورتوں سے بچانے کے لیے گویا پوری تفصیلی ہدایات دی گئی ہیں۔ اب ہمارے یہاں تو پردے کے خلاف ہی خلاف سب کچھ پایا جاتا ہے۔ پڑھے لکھے اہل علم، اچھے خاصے نیک صالح، نمازوں کا اہتمام کرنے والے مرد اور عورتیں، وہ بھی شریعت مطہرہ کے پردے اور حجاب والے احکام کا جیسا کہ اس پر عمل کرنا چاہیے کرتے ہیں۔ ہمارے یہاں چچا زاد، مامو زاد، خالہ زاد، پھوپھی زاد، بہنوں بھائیوں کے ساتھ جو عام طور پر اختلاط، اور پھر اب تو ہمارا جو معاشرہ ہے اس کے اندر تو ان چاروں کی خصوصیت بھی نہیں رہی، بلکہ ہر اجنبی عورتوں کے ساتھ آنا جانا، ملنا، بات کرنا، تو شریعت تو اس کی کسی حال میں بھی اجازت نہیں دیتی۔ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے تو اس سے کتنی تاکید کے ساتھ منع فرمایا، بخاری شریف میں واقعہ موجود ہے کہ حضرت سعد بن ابی وقاص رضی اللہ تعالیٰ عنہ فتح مکہ کے موقع پر جب آپ وہاں حضور صلی اللہ علیہ وسلم تشریف لے گئے تھے، تو ان کے بھائی جو ہے عتبہ بن ابی وقاص، ان کا ایک باندی تھی جو حضرت ام سلمہ، حضرت سودا رضی اللہ تعالیٰ عنہ ام المومنین، ان کے والد زما کی، اس باندی کے ساتھ یہ حضرت سعد بن ابی وقاص کے بھائی نے زمانہ جاہلیت کے اندر، اس زمانے میں اس کا رواج تھا کہ کچھ اجرت دے کر کے استعمال کر لیتے تھے، بچہ پیدا ہوا، اور وہ زمانہ جاہلیت میں یہ بھی ایک طریقہ تھا कि जिना से जब बच्चा पैदा होता और जानी अगर दावा करता कि ये मेरा बच्चा है तो बाकायदा उसका नसब मान लिया जाता था और उसके साथ उसको जोड़ दिया जाता था। तो बहरहाल उस बच्चे के मुतालिक हज़रत साद इब्न अबी वक्कास के भाई उतबा इब्न अबी वक्कास ने वसीयत की थी अपने भाई को कि वो बच्चा बानी से जो पैदा हुआ है मेरा है, जब तुमको मौका मिले तो उसको अपनी तहवील में ले लेना। तो फतह मक्का के मौके पर रिवायत बुखारी शरीफ की रिवायत है कि हज़रत साद इब्न अबी वक्कास की नज़र उस बच्चे पर पड़ी, उसका चेहरा मोहरा बिल्कुल उनके भाई उतबा इब्न अबी वक्कास जैसा था। वो उसको पकड़ कर नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की खिदमत में इसी गरज से ले गए कि वो अपने भाई का बच्चा होने का दावा करके हुजूर से इजाज़त लेकर अपनी तहवील में ले लें। तो उस वक्त जो है अब्द इब्न जमा या हज़रत सौदा बिन्त जमा उम्मुल मोमिनीन के जो भाई थे, जमा के बेटे, उन्होंने कहा ये तो मेरे बाप की बारी से पैदा हुआ, मेरा भाई है। वो भी अब दोनों का दावा हुआ। बहरहाल नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इस्लाम ने एक उसूल वज़ा किया कि जिना से नसब साबित नहीं होता, इसलिए ये इस दावे हज़रत साद इब्न अबी वक्कास के दावे को तर्दी गोया रद्द करते हुए कि अल वरद वल फिराश, बांदी जिसकी होगी बच्चा भी उसी आका का करार दिया जाएगा, हज़रत जमा का बच्चा करार दिया और गोया उसी से नसब करार माना। लेकिन हज़रत अब देखो बेटा कहा जा रहा है हज़रत सौदा बिनते जमा उम्मुल मोमिनीन रज़ी अल्लाह तआला अन्हा का, अब फैसला आप फरमा रहे हैं कि ये उनका भाई है, लेकिन इसके बावजूद हज़रत सौदा रज़ी अल्लाह तआला अन्हा उम्मुल मोमिनीन को नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने ताकीद फरमाई कि यह तुमको ना देखने पावे। चुनांचे बुखारी ही के अंदर रिवायत है कि हज़रत उम्मुल मोमिनीन रज़ी अल्लाह तआला अन्हा ने पूरी ज़िंदगी इसका अहतमाम किया कि वो कभी उनको देख पाया नहीं है। अंदाज़ा लगाओ कैसी कैसा उन हजरात की इफ़्फ़त और इस्मत का आलम था। हज़रत आयशा रज़ी अल्लाह तआला अन्हा के मुतालिक रिवायतों में है, फरमाती हैं कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की वफ़ात के बाद जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को उनके हुजरे में दफन किया गया तो फरमाती हैं चूँकि वो तो मेरे शौहर थे, शौहर से पर्दे का कोई सवाल नहीं, तो गोया आपके वहाँ कब्र में मदफून होने के ज़माने में हज़रत आयशा रज़ी अल्लाह तआला अन्हा, चूँकि कोई अजनबी वहाँ नहीं है तो वो हिजाब की और पर्दे के अहकाम का जैसा उसकी ज़रूरत महसूस नहीं करती थी। फरमाती हैं उसके बाद हज़रत अबू बकर रज़ी अल्लाह तआला अन्हु जो हज़रत आयशा रज़ी अल्लाह तआला अन्हा के वालिद थे वो वहाँ दफन किए गए, कहा वो मेरे अब्बा थे, मेरे हक़ में महरम, उनसे भी पर्दे की कोई ज़रूरत नहीं थी। और उसके बाद जब हज़रत उमर रज़ी अल्लाह तआला अन्हु उसी हुजरे में दफन किए गए और उसी हुजरे में हज़रत आयशा रज़ी अल्लाह तआला अन्हा रहती थी, आप अंदाज़ा लगाइए कि हज़रत उमर ज़िंदा नहीं है, वो तो वहाँ कब्र है उनकी, लेकिन उसके बावजूद हज़रत आयशा रज़ी अल्लाह तआला अन्हा फरमाती कभी मैंने कोई ऐसी चीज जिसकी वजह से बेपर्दगी हो मैंने नहीं की। गोया वहाँ कब्र में जो मदफून शख्स है उससे भी पर्दे का अहतमाम किया जा रहा है। हज़रत फातिमा रज़ी अल्लाह तआला अन्हा जो जन्नत की औरतों की सरदार, उनकी इफ़्फ़त इस्मत का आलम क्या था। एक मरतबा रिवायतों में है कि आप नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने अपनी मजलिस के अंदर ये फरमाया कि औरतों के लिए सबसे बेहतर क्या है, तो कोई जवाब नहीं दे सका। हज़रत अली रज़ी अल्लाह तआला अन्हु मजलिस से उठ कर के घर में गए, हज़रत फातिमा रज़ी अल्लाह तआला अन्हा के सामने इसका तज़किरा किया तो हज़रत फातिमा रज़ी अल्लाह तआला अन्हा ने जवाब में फरमाया कि औरतों के लिए बेहतर ये है कि वो न किसी अजनबी को देखे न अजनबी कभी उसको देखे। बाहर आकर हज़रत अली रज़ी अल्लाह तआला अन्हु ने जो है ये जवाब नकल किया तो हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम बहुत खुश हुए, मसरूर हुए, फरमाया ये किसने कहा। हज़रत फातिमा ने कहा कि हाँ फातिमा तो बीजा तुम मिन्नी, फातिमा मेरा एक टुकड़ा है, वही ये जवाब दे सकती हैं। तो बारह हज़रत फातिमा रज़ी अल्लाह तआला अन्हा की इफ़्फ़त इस्मत का यह आलम था कि हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम की वफ़ात की वजह का सदमा उनको इतना ज़्यादा था, इतना ज़्यादा था कि उस सदमे की वजह से वो बीमार हो गई और उसी बीमारी में 6 महीने के बाद उनका इंतकाल हुआ। उसी बीमारी के ज़माने में उनकी खबर गिरी हज़रत असमा बिनत उमैस रज़ी अल्लाह तआला अन्हा जो हज़रत अबू बकर सिद्दीक रज़ी अल्लाह तआला अन्हु के निकाह में थी। उस ज़माने में पहले हज़रत जाफ़र के निकाह में थी, तो बहरहाल वो उनकी खिदमत करती थी। हज़रत असमा बिनत उमैस रज़ी अल्लाह तआला अन्हा देखती थी कि हज़रत फातिमा रज़ी अल्लाह तआला अन्हा हमेशा गमगीन रहती हैं, तो हज़रत असमा बिनत उमैस ने हज़रत फातिमा से पूछा कि मैं आपको देखती हूँ कि हमेशा आप हालत गम में रहती हैं, तो कहाँ मुझे ये फिक्र खाया जा रहा है कि मैंने अपनी ज़िंदगी में तो इसका अहतमाम किया कि चादर ओढ़े हुए होने की हालत में भी मेरे जिस्म पर किसी अजनबी मर्द की नज़र न पड़े, लेकिन मेरे इंतकाल के बाद जब कफन में रख करके मुझे ले जाया जाएगा तो तो कफन में लिपटी हुई हालत में गोया अजनबी आदमियों की नज़र में जिस्म पर पड़ेगी, क्या होगा इस फिक्र में। तो उस पर हजरत अस्मा बिनत उमैस रज़ी अल्लाह तआला अन्हा ने जवाब में फरमाया कि मैं वो चूँकि हबशा भी गई थी हिजरत करके, क्या मैंने हमने हबशा के अंदर ये देखा कि औरतों के जनाजे के ऊपर वो जनाजा पोश जिसको हम छतरी कहते हैं वो रखी जाती है। तो ये सुनकर रिवायतों में है वो हज़रत फातिमा रज़ी अल्लाह तआला अन्हा के होठों पर मुस्कुराहट आ गई। हुजूर की वफ़ात के बाद एक मरतबा वो मुस्कुराई है इसी खुशी के अंदर, और उन्होंने वसीयत की कि मेरे जनाजे के ऊपर भी इसी तरह का जनाजा पोश रखा जाए ताकि कफन में लिपटी हुई हालत में भी मेरे जिस्म के ऊपर किसी अजनबी मर्द की नज़र न पड़े। आप अंदाज़ा लगाएं कि जन्नत की औरतों की सरदार हजरत फातिमा रज़ी अल्लाह तआला अन्हा का कितना ज़्यादा अहतमाम था पर्दे के अहकाम को और अपने आप को अजनबियों से बचाने के मामले में। और ये तो वो थी जिनकी परवरिश घर नबुव्वत के घराने में हुई थी। उस ज़माने के अंदर जो है शाह बादशाहों के घरानों में परवरिश पाने वाली औरतों का मिजाज क्या था। हारून रशीद की बीवी ज़ुबैदा खातून सारी दुनिया जानती है, नहर ज़ुबैदा की वजह से बड़ी मशहूर है वो। एक मरतबा वो गुसल करने के बाद अपने बालों को सुखा रही थी, कंघा कर रही थी। उस ज़माने में पानी डालने के लिए घरों में ये पाइपलाइन तो थी नहीं, ग़ुलाम वगैरह जो होते थे वो मशकीज़े में पानी ला कर डाला करते थे। जब पानी डालने का वक्त आता था तो जो है वो घर में आने से पहले आवाज़ दिया करते थे, पर्दा कर लो, और आवाज़ देने के बाद जो है थोड़ा वक्फा होता था जितनी देर में औरतें पर्दा कर लें फिर वह आकर के अपना काम कर लेते। एक मरतबा वो इस तरह कर रही थी नहाने के बाद अपने बालों, तो उसी घर का गुलाम था वो तो, और पानी डालने के लिए उसने पर्दा करने के लिए आवाज़ दी और उसके बाद थोड़े वक्फे के बाद दाखिल हुआ। इत्तेफाक की बात के पर्दा करने में बालों का कुछ हिस्सा खुला रह गया, तो उस गुलाम के जाने के बाद ज़ुबैदा खातून ने वो बाल काट दिए। बालों के जिस हिस्से पर अजनबी मर्द की निगाह पड़ी हो वो बाल इस काबिल नहीं है कि किसी मुसलमान औरत के जिस्म पर रहें। ये शाही घराने में परवरिश पाने वाली औरत का मिजाज हिजाब और पर्दे के मामले में ये था। तो बहरहाल मैं ये कर अहसनत फरजहा अपनी शर्मगाह की हिफाजत करें। आजकल जो है ये मोबाइल की नहूसत की वजह से हमारे नौजवान लड़कों और लड़कियों के अंदर जो बुराइयाँ फैलती जा रही है, मैं अपनी बहनों और बेटियों से कहूँगा, ख़ास तौर पर घर की जो बड़ी औरतें हैं उनसे ख़ास तौर पर कहूँगा कि अपनी औलाद को इस फितने से बचाने का अहतमाम करो। अल्लाह हमारी हिफाजत फरमाए इस फितने से। तो बहरहाल ये शर्मगाह की हिफाजत, अपनी पाक दामनी की हिफाजत, ये शरीयत की निगाह में बड़ी अहमियत रखती है। और जैसा कि मैंने कहा कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने औरतों के लिए जन्नत में जाने का जो मुख्तसर नुस्खा बताया उसमें एक तीसरी चीज़ ये है वदात बाला, और चौथी चीज़ ये है कि अपने शोहर की इताअत और फरमाबरदारी करे। वो मसला भी ख़ास करके इस मुल्क के अंदर तो और ज़्यादा संगीन होता जा रहा है दिन ब दिन। ये गया उनका मिजाज, यहाँ दुश्मनान जो शैतान का लश्कर जो है ना वो बाकायदा उसकी कोशिश यही होती है वैसे भी कि भाई आपको मालूम है कि शैतान रोज़ाना अपने जो माताहत हैं उस गुमराही फैलाने के लिए वो शाम को उनका जायज़ा लेता है, उनसे पूछता है तुमने कौन सा कारनामा अंजाम दिया। तो वो सारे कारनामों में उसके नज़दीक सबसे बड़ा कारनामा वही है मियां बीवी के अंदर झगड़ा कराने का। तो अब ये आजकल जो है शौहर की इताअत और फरमाबरदारी के मामले में बहुत ज़्यादा कोता है, बाकायदा ऐसी गोया स्कीमें चलाई जाती हैं औरतों के मिजाज को इस तरह का बनाने के लिए। अच्छी खासी औरतें जो है वो ऐसी औरतों की जब सोहबत में आती है तो उसकी वजह से उनकी ज़िंदगी में तो बाद वाक़ात ऐसी लड़कियां, ऐसी औरतें जो दीन की पाबंद, पर्दे की पाबंद, शरीयत की पाबंद, खुद पाबंद, दूसरों को उसकी दावत देने वाली, लेकिन अचानक उनकी ज़िंदगियों के अंदर तब्दीली आई और ऐसी तब्दीली आई कि लोग हैरत में पड़ गए। ये जो शौहर की इताअत के मामले के अंदर बड़ी ताकीद की ज़रूरत है। असल तो क्या है कि औरतों को अपने आप को ऐसी गलत औरतों की सोहबत से ख़ास तौर पर बचाने की ज़रूरत है। वैसे भी सोहबत तो कोई भी हो उसके ऊपर असर करती है, मर्द हो या औरत हो, बड़ा हो या छोटा हो, लेकिन औरतों का मिजाज ऐसा है कि उनके ऊपर ये अजनबी सोहबतें बहुत जल्दी असर करती हैं फौरी तौर पर, और फौरी तौर पर वो असर लेकर उसके मुताबिक अमल का अहतमाम करती हैं। हजरत ये अलविदाया व निहाया में वाक़ है कि हज़रत अबू मुस्लिम खौलानी रहमतुल्लाह अलैह ताबईन में से हैं اور بڑے مستجاب الدعوات تھے. جیسا حضرت ابراہیم کو اللہ تعالیٰ نے معجزہ عطا فرمایا تھا, آگ ان کے لیے باغ بن گئی تھی, ان کے حق میں بھی یہ اسود انسی نے ان کو آگ میں ڈالا تھا, اللہ تعالیٰ نے ان کے لیے آگ کو باغ بنا دیا تھا. یہ گویا اس امت کا ایک ایسا فرد تھا جن کو اللہ تعالیٰ نے ایسی کرامت عطا فرمائی تھی جو معجزہ حضرت ابراہیم علیہ نبینا علیہ الصلاۃ والسلام کو دیا گیا تھا. تو ان کا معمول یہ تھا ان کی بیوی کے ساتھ کہ جب گھر میں آتے تو گھر میں آنے سے پہلے باہر سے کہتے اللہ اکبر, گھر میں سے بیوی جواب میں اللہ اکبر کہتی. ایک مرتبہ رات کو مغرب کے بعد گھر میں آنے کے لیے باہر سے اللہ اکبر کہا تو اندر سے بیوی نے جواب میں اللہ اکبر کا جواب نہیں دیا. فوراً یہ کہنے لگے میری بیوی کا مزاج کسی نے بدلا ہے, خیالات بدلے ہیں. اندر گئے کوئی عورت بیٹھی ہوئی تھی, جاتی ان کی بیوی نے جو ہے ان کے ساتھ جھگڑا, آپ نے کبھی اچھے کپڑے لا کر مجھے دیے نہیں, آپ نے کبھی جو ہے زیور مجھے بنا کر کے نہیں دیے, بس سمجھ گئے. تو چونکہ مستجاب الدعوات تھے انہوں نے ہاتھ اٹھا کے اللہ میری بیوی کا مزاج جس نے خراب کیا اس کی بینائی چھین لی. اسی وقت وہ عورت جو ہے جو بیٹھی ہوئی تھی کون, وہ تو نہیں جانتے تھے کون ہے, اس نے ان کی بیوی سے کہا یہ تمہارے گھر کی فانوس جو ہے لالٹین وہ بوجھی, ان کی بیوی کہا وہ تو نہیں بوجھ گئی, تیری آنکھ چلی گئی ہوگی. وہ رونے لگی اور رو کر کے جو ہے کہنے لگی انہوں نے کہا وعدہ کرو آئندہ کبھی میرے گھر میں داخل نہیں ہوگے تو میں دعا کرتا ہوں. چنانچہ اس نے وعدہ کیا, آپ نے دعا کی, اس کی بینائی واپس آئی اور وہ رخصت ہوئی. تو بہرحال میں عرض کرنا چاہتا ہوں کہ عورتوں کو بھی چاہیے کہ اللہ تعالیٰ نے جن کو دین کی نعمت عطا فرمائی ہے ایسی عورتیں اپنے آپ کو ایسی جو ہے دین سے محروم عورتوں کی صحبت سے اپنے آپ کو خاص طور پر بچانے کا اہتمام کریں. بات اس پر چل رہی تھی کہ شوہروں کی اطاعت یہ بڑی اہمیت رکھتی ہے اور نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے اس کی بڑی تاکید فرمائی. آپ نے یہاں تک فرمایا کہ میں اگر کسی کو اللہ کے علاوہ کسی دوسرے کے سامنے سجدہ کرنے کا حکم دیتا تو عورت کو حکم دیتا کہ وہ اپنے شوہر کو سجدہ کرے. تو بہرحال عورتوں کے بڑی اس کی تاکید کی گئی ہے, اس لیے شوہر کی اطاعت, البتہ شوہر کی اطاعت جو ہے جائز اور نیک کاموں میں ہونی چاہیے, گناہ کے کاموں میں شوہر کتنا ہی کہے اس کی اطاعت نہیں. یہ اصول تو خود نبی کریم صلی اللہ علیہ وسلم ہی نے بتلایا ہے. تو میں یہ عرض کر رہا تھا کہ نبی کریم صلی اللہ علیہ وسلم نے عورتوں کے لیے جنت میں جانے کا بہت مختصر عمل بتلایا ہے کہ پانچ وقت کی نماز پابندی سے پڑھ لے, رمضان کے روزے رکھ لے, اپنی شرمگاہ کی حفاظت کرے اور جو ہے اپنے شوہر کی اطاعت و فرما برداری کریں. آگے فرماتے ہیں جنت کے جس دروازے سے چاہے داخل ہو جائے. اللہ تعالیٰ ہماری بہنوں بیٹیوں کو اس پر عمل کی توفیق اور سعادت عطا فرمائے. یہ جو بچیاں اس سال بخاری شریف پڑھے گی شروع کرے گی تو مولانا کا اصرار تھا تو اس سلسلے میں بھی کتاب شروع کر دیتا ہوں برکت کے طور پر. الحمدللہ نحمده ونستعینه ونستغفره ونؤمن به ونتوکل علیہ ونعوذ باللہ من شرور انفسنا ومن سیئات اعمالنا من یهده اللہ فلا مضل له ومن یضلله فلا هادی له ونشهد ان لا الہ الا اللہ وحدہ لا شریک له ونشهد ان سیدنا ومولانا محمدًا عبده ورسوله. اما بعد فإن اصدق الحديث كتاب الله واحسن الهدي هدي محمد صلى الله تعالى عليه وسلم وخير الامور اوازمها وشر الامور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل دلالة في النار. عن عبد الله بن عمرو بن العاص رضي الله تعالى عنهما قال قال النبي صلى الله تعالى عليه وسلم الراحمون يرحمهم الرحمن تبارك وتعالى ارحموا من في الأرض يرحمكم من في السماء. وبالسند المتصل منا إلى الإمام الهمام الحافظ الحجة امیر المؤمنین فی الحدیث امیر المؤمنین فی الحدیث محمد ابن اسماعیل البخاری رحمه اللہ تعالی ونفعنا بعلومه قال کتاب بدء الوحی باب کیف کان بدء الوحی الی رسول اللہ صلی اللہ تعالی علیہ وسلم وکیف کان وقول اللہ عز و جل انا اوحینا الیک کما اوحینا الی نوح والنبیین من بعدہ حدثنا الحمیدی قال حدثنا سفیان قال حدثنا یحیی بن سعید الانصاری قال اخبرنی محمد بن ابراہیم التیمی انہ سمع القمۃ بن وقاص اللیثی یقول سمیت عمر بن الخطاب رضی اللہ تعالی عنہ وعنہم علی المنبر یقول سمیت رسول اللہ صلی اللہ علیہ وسلم یقول انما الاعمال بالنیات وإنما لامرئ ما نوى فمن كانت هجرته إلى دنيا يصيبها أو إلى امرأة ينكحها فهجرته إلى ما هاجر إليه.
دعا کر لیں. سبحانك اللهم وبحمدك وتبارك اسمك وتعالى جدك ولا إله غيرك اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد كما تحب وترضى بعدد ما تحب وترضى ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار ربنا هب لنا من أزواجنا وذرياتنا قرۃ اعین واجعلنا للمتقین اماما. اے اللہ تو ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے درگزر فرما، تیری مرضیات پر ہم کو زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پوری پوری حفاظت فرما. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں و سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی تو ہمیں توفیق و سعادت عطا فرما. نبی کریم صلی اللہ علیہ وسلم کے طریقوں کی محبت اور غیروں کے طریقوں کی نفرت ہمارے قلوب کے اندر ڈال دے. اللہ تو ہماری اولاد کی بہترین تربیت فرما، ان کو عقائد حق، علوم نافع، اعمال صالح، اخلاق فاضلہ سے آراستہ فرما، برے اخلاق، برے کردار و گفتار، برے عادات و اطوار، بری صحبتوں، برے ماحول کے برے اثرات اور برے لوگوں کی بری عادتوں کا نشانہ بننے سے ان کی پوری پوری حفاظت فرما. اللہ پڑھنے والی تمام طالبات کو علوم نافع، اعمال صالحہ سے آراستہ فرما. اللہ علم کے حقوق کی ادائیگی کا اہتمام نصیب فرما، اور اللہ تعلیم کے اس سلسلے کو بے انتہا بابرکت بنا کر ان تمام بچیوں کی بہترین تربیت فرما. تیرے حبیب پاک صلی اللہ علیہ وسلم نے جتنی خیر اور بھلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما، اور جن شر و برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما، اور اللہ تمام شرکائے مجلس کی جائز اور نیک مرادوں کو پورا فرما. ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم. صلی اللہ تعالی علی خیر خلقہ سیدنا و مولانا محمد و آلہ و اصحابہ اجمعین.